तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
श्रोतावृन्द, तपाईँ सुन्दै हुनुहुन्छ एसबीएस नेपालीको आज बिहिबारको कार्यक्रम। म दिनिता तपाईँको साथमा छु। ब्रेकपछि फेरि पनि स्वागत छ तपाईँलाई। र अघि भने चाहिँ अब भने पालो भएको छ ब्याज दरको बारेमा कुरा गर्ने। र अस्ट्रेलियाको ब्याज दर चाहिँ हालै 0.35% बढेर 0.85% पुगेको छ। र यसले चाहिँ के कस्ता प्रभावहरू पार्नेछन् र भविष्यमा हामीले के अपेक्षा गर्न सक्छौँ भन्ने कुराको बारेमा प्रत्यक्ष कुराकानी गर्न हामीसँग अहिले अर्थशास्त्री तथा फेन्काका अध्यक्ष पनि रहेका कृष्ण हमालजी क्यानबेराबाट हुनुहुन्छ। हमालजी, कृष्णजी, स्वागत छ तपाईँलाई एसबीएस नेपालीको कार्यक्रममा।
धेरै धेरै धन्यवाद मौका दिनुभएकोमा।
हजुर, अनि अब 22 वर्षमा पहिलो पटक रिजर्भ ब्याङ्कले चाहिँ आफ्नो आधिकारिक ब्याज दर यसरी ठुलो रूपमा बढाएको छ, होइन? अब यसले चाहिँ अस्ट्रेलिया भरका बासिन्दाहरूलाई र विशेष गरी भनौँ न अब नेपाली र भुटानी शरणार्थीहरूलाई चाहिँ के कस्तो कुरामा चाहिँ असर पार्छ, के कुरामा ध्यान दिनुपर्ने हुन्छ, हाम्रा श्रोतावृन्दहरूलाई बताइदिनु न।
अब यो चाहिँ अब खास चाहिँ अब मर्गेजमै हो, होइन? मर्गेजमा हाम्रो यसरी ठुलो डिफिकल्टी पारेको छ। अब यो अहिलेको चाहिँ अब राष्ट्र ब्याङ्कले चाहिँ, यहाँको राष्ट्र ब्याङ्कले चाहिँ यो इन्फ्लेसनलाई कन्ट्रोल गर्नको लागि चाहिँ इन्फ्लेसन चाहिँ अवधि नै यो 5.1 बढेर गयो, होइन? यो अस्ति भर्खर रिलिज गरेको एपिएस डाटाले, त्यसले गर्दाखेरि अप्रिलमा 25 बेसिस पोइन्टमा बढाए पनि क्यास रेट दर रिजर्भ ब्याङ्कले, अहिले आएर फेरि 50 बेसिस पोइन्ट चाहिँ बढाएको छ। यसले गर्दाखेरि चाहिँ अब निकै नै अलिकति मर्गेज, हामी चाहिँ माइग्रेन्टहरू प्राय घर किन्नलाई चाहिँ मर्गेज गरेको हुन्छ, त्यसले गर्दाखेरि चाहिँ अलिकति त्यो अलिकति डिफिकल्टी, राम्रै डिफिकल्टी हुने सक्छ। किनभने अहिले पनि पक्कै छैन कि बढ्दैन, फेरि बढ्दैन भने त फेरि बढ्ने पनि सम्भावना देखिन्छ, होइन? त्यसले गर्दाखेरि एकातिर त इन्ट्रेस्ट रेटको यो भयो मर्गेजमा, अर्कोतिर फेरि इन्फ्लेसनले गर्दाखेरि चाहिँ सबै चिज महँगो भएको छ, पढ्ने ट्युसन फीदेखि लिएर, होइन, सबै चिजको ट्रान्सपोर्टको सबैको पैसा बढ्दाखेरि, खाने साने फुडको पनि पैसा बढ्दाखेरि, दुईतिर चाहिँ मतलब इम्प्याक्ट भइरहेको छ। त्यसले गर्दाखेरि अलिकति हाम्रो समुदाय चाहिँ एकदम केयरफुल हुनुपर्छ आगामी 1-2 वर्षमा चाहिँ, किनभने 1-2 वर्षसम्म चाहिँ हामीले यसो ट्रेजरीले जुन यो हाम्रो यहाँको अर्थ मन्त्रालयले जुन फोरकास्ट गरेको छ 23-24 लागि, त्यो पनि इकोनोमिक चाहिँ साह्रै त्यो ऊ देखिन्न, होइन? खालि 2%तिर मात्रै देखिन्छ, है? त्यसकारण चाहिँ अलिकति त्यो चाहिँ विचार गरेर खर्च गर्नु चाहिँ म भन्छु।
हजुर, अनि अब मुद्रास्फीति जुन भनिन्छ नि, इन्फ्लेसन र रिजर्भ ब्याङ्कको ब्याज दरको बिचको सम्बन्ध चाहिँ के हो, जुन अब ब्याज दर बढाएर मुद्रास्फीतिलाई नियन्त्रण गर्ने त्यो कुराहरू आइरहेको छ नि, त्यो चाहिँ खासमा चाहिँ के हो?
त्यो चाहिँ के हो भने, अब जहिले पनि राष्ट्र ब्याङ्कले चाहिँ इन्फ्लेसन रेटलाई चाहिँ त्यो आउट अफ ह्यान्ड नजान दिनको लागि, इकोनोमीलाई चाहिँ स्टेबल राख्नको लागि चाहिँ 2-3% टार्गेट गरेको हुन्छ, होइन? त्यो बिचमा चाहिँ उसले राख्न कोसिस गर्छ, र अहिले आएर चाहिँ त्यो 5.1% बढेको चाहिँ अलिक ज्यादै बढेकोले चाहिँ उसले चाहिँ ड्रास्टिक यो लिनु परेको हो, होइन? त्यसकारण चाहिँ अब यो आगामी 2-3 वर्षमा चाहिँ सायद यो 3% भित्रैमा बस्छ होला यो इन्फ्लेसन। त्यसकारण चाहिँ यो कन्ट्रोल गर्नलाई त्यो चाहिँ उनीहरूले चाहिँ त्यो यो पोलिसी, मन्त्री पोलिसी जहिले पनि राष्ट्र ब्याङ्कले त्यो चाहिँ हेरिरहेको हुन्छ।
ए हजुर, अनि अब सरकार परिवर्तन पनि भएको छ हालै, होइन? अब त्यो सँगै अस्ट्रेलियामा महँगी पनि एउटै समयमा बढेको छ, यो चाहिँ के संयोग मात्रै हो जस्तो लाग्छ कि नीतिगत परिवर्तन हो कि के जस्तो लाग्छ तपाईँलाई?
अब यो त अब इकोनोमीको त त्यो इन्फ्लेसन बढेको त धेरै कारणहरू छ, होइन? यो त यसको बाहिरी पनि कारण छ, जस्तो भनौँ न युक्रेन वार भयो, कोभिडले गर्दाखेरि जुन सप्लाई चेन टुटेको थियो, होइन? 2 वर्षदेखि फ्याक्ट्रीहरू बन्द थियो विदेशमा स्वदेशमा, त्यसले गर्दाखेरि त्यो सप्लाई चेन पनि बन्द भएको थियो। यसले गर्दाखेरि अब त्यो युक्रेनको वारले गर्दाखेरि रसियाको त्यहाँ ब्लकेज भयो, ओइलहरूको प्राइस त्यहाँ ओइलहरूको कटौती भयो मार्केट त्यहाँ त्यो सेक्टरबाट, त्यस प्रतिपूर्ति गर्नलाई त्यसलाई हाई डिमान्ड भयो यताबाट, के अरे हाई डिमान्ड भएपछि अरेबियन ओइलहरूको त्यो प्राइस बढेर गयो, होइन? अर्को कुरा डोमेस्टिकमा पनि अलिकति मान्छे चाहिँ अलिकति अलि डिमान्ड चाहिँ यो ट्वेलिङहरूको डिमान्डमा पनि अलिक मान्छेले चाहिँ घरै चाहिन्छ भन्ने चाहिँ एउटा चाहिँ आफ्नो थिङ्किङ अनुसार चाहिँ घर किन्ने चाहिँ लहर चाहिँ अलिक बढेर गयो यो यो पोस्ट कोभिड पिरियडमा। यसले गर्दा सबै चिजले गर्दाखेरि चाहिँ इन्फ्लेसन बढेर जाँदाखेरि चाहिँ त्यो राष्ट्र ब्याङ्कले चाहिँ, यहाँको रिजर्भ ब्याङ्कले चाहिँ अलिकति हस्तक्षेप गर्नु परेको हो।
हजुर, अनि अब घरकै कुरा जोडौँ होइन, अब मोर्टगेजको कुरा गर्दाखेरि चाहिँ मोर्टगेज पनि तिरिरहेका मानिसहरूलाई पनि गाह्रो हुन्छ भनेर तपाईँले भन्नुभयो होइन, त्यो चाहिँ अब कसरी, त्यसको व्यवस्था चाहिँ कसरी हुन्छ? जस्तै अब जति ब्याज दरमा तिरिरहेको छ नि होइन, ब्याङ्कले ब्याज दर पनि आफ्नै हिसाबले बढाउने हो कि कस्तो हुन्छ त्यो चाहिँ?
त्यो त ब्याङ्कले बढाइसक्यो होइन, पाँचवटा ब्याङ्क मेजर ब्याङ्कहरूले बढाइसक्यो, जुन उताबाट उसले जुन 50 बेसिस पोइन्टले बढाएको थियो त्यो पुरै पास गराएको छ कन्ज्युमरको लागि होइन, मर्गेज होल्डरहरूलाई, त्यसले गर्दाखेरि प्राइस चाहिँ बढ्छ। जस्तो भनौँ न, झन्डै झन्डै 500,000 घरमा मर्गेज तिर्नेहरूलाई तपाईँको झन्डै मन्थलीमा चाहिँ$153 चाहिँ बेसी तिर्नुपर्ने चाहिँ स्ट्याटले देखाउँछ है, यिनीहरूले पब्लिस गरेको स्ट्याटले। त्यस कारण चाहिँ अब त्यो मर्गेज चाहिँ अलिकति विचार चाहिँ पुर्याउनुपर्छ, किनभने यो इकोनोमिक चाहिँ अब होइन धेरै हाई ग्रोथ देखिन्न आगामी 2 वर्षमा। त्यसले गर्दाखेरि अब मेरो सजेसन चाहिँ के छ भने, तपाईँको लग्जरी आइटमहरू जुन खर्च गर्नुहुन्छ नि त्यस्तोहरू चाहिँ कटौती गर्नुहोस्, र आफ्नो अलिकति आफूलाई चाहिँ एक्सपेन्डि खर्च गर्ने उसमा चाहिँ अलिकति विचार कुरा, लग्जरीमा जस्तो भनेर हलिडे नगर्ने होइन, यताउता अरू चिजहरू पनि जुन हामी फजुल खर्च भन्छौँ, पार्टी सार्टी गयौँ त्यसको पनि कन्ट्रोल गर्नुपर्छ होइन, अलिकति विचार गर्नुहोस् यो 2 वर्षसम्म। त्यसपछि चाहिँ अलिक फेरि इकोनोमिकले ग्रोथ लिन्छ, पिक गर्छ, त्यसपछि चाहिँ अलिकति सजिलो हुन्छ होला। अहिलेको लागि चाहिँ म त्यही सल्लाह दिन्छु साथीहरूलाई, चाहिँ अलिक खर्च गर्दाखेरि विचार गरेर खर्च गर्ने, र एलाउन्स के गर्ने भने, अब यो अझै पनि अझ 25 बेसिस पोइन्ट बढेर गयो भने चाहिँ मैले चाहिँ मर्गेज तिर्न सक्छु, कहाँबाट निकाल्छु र के गर्छु भने, त्यो अहिले नै विचार गरेर चाहिँ त्यही अनुसार चाहिँ आफ्नो बजेट चाहिँ बजेटिङ चाहिँ गर्नुपर्छ, त्यो चाहिँ सोचेर राख्नुपर्छ। नभए 81 ठक्क आइदिएला होइन, त्यसपछि कहाँबाट ल्याउने भनेर अतालिएर त्यो अतालिनु चाहिँ नगरौँ, त्यो अहिले नै देखिन्छ आफूलाई, त्यो चाहिँ आफ्नो प्लान गरौँ, यदि बढ्यो भने फेरि फर्दर बढ्यो भने मैले चाहिँ कसरी तिर्ने भनेर त्यो चाहिँ विचार गर्नुपर्छ।
हजुर, अनि अब मोर्टगेजको सबै अब यस्तै गरी झन् महँगो महँगो नै हुँदै गएर मानिसहरूले अब घरै किन्न नसक्ने अवस्था आएर अब हाउसिङ मार्केटमा मुभमेन्टै नभयो भने, त्यो भयो भने चाहिँ कस्तो हुन्छ फेरि?
त्यो भयो भने फेरि अनइम्प्लोय, हाउसिङ सेक्टर जुन हो जुन क्या म्यासिभ इम्प्लोयमेन्ट दिन्छ अस्ट्रेलियामा होइन, त्यस कारण त्यो पनि त्यो छ होइन, अहिलेको वास्तवमा त्यो यो 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 जुन अहिले गभर्मेन्टहरूले चाहिँ जुन अनुदानहरू दिन्छ नि होइन, त्यस्तो अवस्था आयो भने चाहिँ यदि चाहिँ डिमान्ड चाहिँ एकदम स्वाति लो गयो भने चाहिँ फेरि गभर्मेन्टले चाहिँ अब त्यो ग्रान्टहरू ल्याएर होइन त्यसलाई पुस गर्ने खोज्छ, अब त्यही अब कहिले अगाडि कहिले पछाडि हुन्छ होइन, त्यस्तै हुन्छ, कहिले अब धेरै डिमान्ड भएपछि चाहिँ अब अहिले ग्रान्टहरू धेरै काटिएको छ होइन, अब पछि चाहिँ अब त्यो स्लो भयो भने किनभने यो सेक्टरलाई चाहिँ गभर्मेन्टले चाहिँ जहिले पनि इम्प्लोइमेन्टको लागि चाहिँ यो सेक्टरलाई जहिले पनि प्रोटेक्ट गरेर या प्रमोसन गरेर राखेको हुन्छ, त्यस्तो केही भयो भने चाहिँ अब फर्स्ट इयर ग्रान्ट भन्नु न, कहिले कहिले कुनै इयरमा तपाईँले विचार गर्नुभयो भने फर्स्ट होम बास ग्रान्ट कहिले 5,000 हुन्थ्यो, कहिले 25,000 हुन्थ्यो, 21,000 पनि हुन्थ्यो होइन, त्यो माथि अन द टप अफ द्याट इन्डस्ट्रीहरूले पनि अर्को 10-15,000 दिन्थ्यो होइन, त्यस कारण त्यो डिमान्ड हेरेर सप्लाई हेरेर हुन्छ होइन, त्यस कारण त्यो यदि त्यस्तै अवस्था आयो भने डिमान्ड चाहिँ यदि लो भयो भने इन्डस्ट्रीमा र अनइम्प्लोइमेन्ट ज्यादा हुन थाल्यो भने गभर्मेन्टले अवश्य नै स्पेसली झन् लेबर गभर्मेन्टले त्यसमा त्यो प्रोग्रामहरू ल्याएर यसलाई फेरि त्यो सेक्टरलाई अगाडि बढाइहाल्छ।
हजुर, अब त्यस्तै तपाईँले भन्नुभएकै हिसाबमा अब हाम्रो समुदायमा त धेरै जसो मानिसहरूलाई चिन्ता नै अब घरजमकै हुने हो होइन, अब तपाईँ आफू पनि अस्ट्रेलिया आउनु भएको थुप्रै भइसक्यो, अब यो नातामा चाहिँ हालै अब भर्खरै अस्ट्रेलिया आएर घरजम गर्न थाल्नुभएकाहरूलाई चाहिँ अब आर्थिक रूपमा सबल बन्न चाहिँ के सुझाव दिन चाहनुहुन्छ?
आर्थिक रूपमा सफल हुन चाहिँ अब के हो भने, आफ्नो चाहिँ स्किल अप गर्ने होइन, अब सकेसम्म चाहिँ आफूले अलिकति केयरफुल हुनुपर्छ, जुन सेक्टरमा अब उहाँहरू काम गरिरहनु भएको छ त्यो सेक्टरको चाहिँ अब आगामी चाहिँ के छ होइन, त्यस्तो अब त्यो भनौँ न हाम्रो अहिले चाहिँ ग्लोबलाइज मार्केटमा कुनै पनि सक्सहरू बाहिर निस्क्यो भने भनौँ, जस्तो युक्रेन वार भयो, त्यस्तै कुनै पनि समयमा अब कोभिडै भयो होइन, कुनै पनि सेक्टरले गर्दाखेरि जस्तो कोभिडले गर्दाखेरि धेरै सेक्टरहरू सफर भयो, तर हेल्थ सेक्टर फर्स्ट आएर गयो होइन, त्यस कारण चाहिँ बाहिरीहरूको पनि नजर राख्नुपर्छ, आफ्नो अलिकति नलेज राख्नुपर्छ, अब जुन सेक्टरमा काम गर्ने यो सेक्टरको चाहिँ फ्युचर अगाडि छ कि छैन भने, त अहिले जस्तो कि अरे हेल्थ सेक्टरको फ्युचर अब आगामी दिनहरूमा राम्रो छ होइन, एकदमै राम्रो छ, तर अरू सेक्टरहरूमा जस्तो भनौँ अलिकति टुरिज्ममा चाहिँ अलिक सन्देह नै देखिन्छ, किनभने इकोनोमी वर्ल्ड वाइड है त्यति ग्रोथ भएर गएको देखिन्न आगामी 2 वर्षमा होइन, त्यसले गर्दा मोर ओभर यो कोभिडले गर्दाखेरि रिस्ट्रिक्सनहरू पनि अलिअलि भइरहेकै छ, मान्छेहरू हिचकिचाइरहेको छ ट्राभल गर्नलाई, त्यस कारण त्यो सेक्टरहरू चाहिँ अलिकति अहिले आगामी दुई वर्ष अलिक सफारी गर्ला र तर हेल्थ सेक्टर चाहिँ राम्रो होला जस्तो मेरो चाहिँ सजेसन त्यही छ। त्यस कारण चाहिँ आफूलाई चाहिँ अलिक तदनुसार आफूलाई चाहिँ स्किल गएर कता कता जबहरू एकै ठाउँमा चाहिँ एउटै मतमा बसिराख्ने पनि होइन, यसो हेरेर आफूलाई चाहिँ त्यही अनुसार चाहिँ ढाल्न सक्नु पऱ्यो। भर्खरै कतिजनाले नर्सिङ अरू छोडेर नर्सिङ पढेर दुई वर्ष तिन वर्ष कम्प्लिट गरेर पनि त्यो सेक्टरमा मुभ गरेको पनि इक्जाम्पल प्रशस्तै छन् होइन।
हजुर हजुर हजुर, त्यस्तै अब घर जग्गाको कुरा त भइहाल्यो होइन, अब इन्फ्लेसन यताउतिकै कुरा गर्दाखेरि अब बिजुली ग्यास ऊर्जाको पनि मूल्य एकदमै बढिरहेको छ देशको पूर्वी भागमा चाहिँ होइन, यो चाहिँ किन भएको होला?
यो चाहिँ त्यो ग्यासको वर्ल्ड मार्केट चाहिँ यो हाई भएर गयो है, एनर्जी प्राइसेसहरू एकदम त्यो त्यो पेट्रोल पनि बढेर त्यो ग्यासको पनि बढेर गयो। खास चाहिँ अब रसियाले चाहिँ युरोपलाई पुरा सप्लाई गर्थ्यो होइन, मतलब धेरै जस्तो मार्केटमा, अब उसलाई ब्लकेट गराएपछि रसियाको त्यो तेल र त्यो ग्यास बन्द भएपछि यतापट्टिबाट डिमान्ड हाई भयो, त्यस कारण प्राइस चाहिँ त्यो गयो। या सबै अस्ट्रेलियाको ग्यास चाहिँ अलमोस्ट मेरो विचार 70% एक्सपोर्ट हुन्छ होइन, त्यसले गर्दाखेरि अब त्यो अझै यो एक्सपोर्ट अझै बढेर गएको जस्तो देखिन्छ। त्यसले गर्दाखेरि डोमेस्टिक मार्केट पनि ओभरसिज मार्केटकै सारा पैसा तिर्नुपर्ने भएकोले यो चाहिँ बढेर गएको हो।
हजुर हजुर, अनि अब यही विषयमा चाहिँ सङ्घीय सरकारले अल्बनिजी सरकारले तथा राज्य तथा प्रदेश सरकारहरूले चाहिँ विभिन्न राहत योजनाहरू अगाडि ल्याएका छन् होइन, अब ती कार्यक्रमहरूले चाहिँ मानिसहरूलाई सोचे जस्तो राहत मिल्ने देख्नुहुन्छ त के होला जस्तो लाग्छ तपाईँलाई? अब कतिलाई त अब सरकारले दिने पैसाले पुग्ला नपुग्ला होइन, तपाईँको विचार चाहिँ के छ?
अब यो सरकारले अब दिन्छु भनेको छ होइन, राहत प्याकेजहरू ल्याउँछु भनेको छ, तर कस्तो प्याकेज कसरी ल्याउँछ भने अहिले हेर्नु बाँकी छ होइन। त्यस कारण अवश्य पनि राहत त आउँछ, अब तर कुन लेभलसम्म आउँछ त्यो चाहिँ अब भन्न चाहिँ अहिले सकिन्न होइन, अब यिनीहरूले सोचिरहेको होला। मेरो विचारमा चाहिँ राहत चाहिँ केही न केही त हुन्छ, यो गभर्मेन्टले गरेको हुन्छ।
हजुर, धेरै धेरै धन्यवाद कृष्णजी, आज कुरा गर्नलाई समय मिलाइदिनु भयो हाम्रो कार्यक्रममा है। श्रोतावृन्द, ब्याज दर बढेपछि के प्रभाव आउलान र मोर्टगेज र अरू अब दिनदिनै किन्ने सामग्रीहरूको मूल्य जुन हिसाबले आकाश छुँदैछ त्यसको बारेमा तपाईँको विचार के छ, आफ्नो विचार या धारणा व्यक्त गर्न चाहनुहुन्छ भने हामीलाई एसएमएस गर्नुहोस्। एसएमएस गर्ने नम्बर रहेको छ 0429996263, 0429996263। फेसबुक र ट्विटरमा पनि हामीलाई @SBS नेपालीमा सम्पर्क गर्न सक्नुहुन्छ र हाम्रो वेबसाइट sbs.com.au/नेपालीमा गई पनि हामीलाई सम्पर्क गरेर केही प्रतिक्रिया दिन चाहनुहुन्छ भने त्यसरी दिन सक्नुहुन्छ। र उहाँ हुनुहुन्थ्यो अर्थशास्त्री र फेन्काका अध्यक्ष पनि रहेका कृष्ण हमाल, उहाँसँगको यो पूरा कुराकानी तपाईँले केही समयमा हाम्रो वेबसाइटमा पाउन सक्नुहुन्छ।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। SBS नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।